नमस्कार, थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म नवीन लोइटेल। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संसार 99.4 मेघार्ज, हेटौँडामा 99.6 मेघार्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संसार नेटवर्क र थाहा खबर .com पनि सुन्न सक्नुहुन्छ। हामीले कार्यक्रम अघि नै सुरु गर्न आँटेका थियौँ, तर केही प्राविधिक समस्या भएकाले ढिलो हुन गयोस्। टेलिफोन सम्पर्कमा हामीले अतिथिलाई निम्ताउन खोजेका थियौँ, सम्पर्क हुन सकेन। विभिन्न प्राविधिक समस्याका कारणले गर्दाखेरि ढिलो गरी हामीले कार्यक्रम सुरु गरेका हौँ। मङ्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन आउन अब 2 महिनाभन्दा पनि कम समय छ। विपक्षी दल एमाले कतिपय स्थानमा उम्मेद्वारको टुङ्गो नै लगाइसकेको छ भने सत्ताधारी गठबन्धन दलले अझै टुङ्गो लगाउन सकेको छैन। गठबन्धन त परै जाओस्, गठबन्धनभित्रका दलभित्रै पनि विवाद देखिन थालिसकेको छ। यो परिप्रेक्षमा ललितपुरका 3 क्षेत्रमा गठबन्धन बीच अझै भागभण्डा मिल्न सकेको छैन भने नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर 1 नवराज सिरवाल यसपालि पनि प्रतिनिधिसभामा सर्वसम्मत उम्मेद्वार बनिसक्नु भएको छ। उहाँले आफ्नो प्रचार प्रसार समेत सुरु गरिसक्नु भएको छ। अर्कोतर्फ गठबन्धनभित्र उठ्ने व्यक्तिको चर्चा छ, तर टुङ्गो भइसकेको छैन। आज हामी एमाले नेता नवराज सिलवालसँग कुराकानी गर्छौँ। सिलवालजी नमस्कार। हजुर, टेलिफोन पठाउनु भएको हामी क्षमा पनि छौँ। हजुर, अब समय पनि कम छ, हामी छोटोमा धेरै कुराहरू समेट्नु पर्नेछ।
त्यस्तो प्रचार भनेर सोचा त होइन, भेटघाट यताउता अब अलिकति आफ्नो पनि तयारीको चरणहरूमा काम गरिरहेको छ। जस्तै अब चुनाव प्रचार कार्यक्रम त हामीले सुरु गरेको छ।
अब अघिल्लो चुनावमा यहाँले सहजै जित्नु भएको थियो होइन, त अब यसपालि चाहिँ सहजै नतिजा निकाल्न सकिन्छ भन्ने आशा छ यहाँलाई, किनभने गठबन्धन छ। त्यो बेला तपाईँहरूसँग गठबन्धन थियो, अहिले काङ्ग्रेस र माओवादीको लगायत अन्य दलको गठबन्धन छ।
जस्तो मलाई लाग्छ, किनभने यो गठबन्धन चाहिँ तपाईँको स्वार्थको गठबन्धन हो, न यो विचार कुनै सिद्धान्त कुनै दर्शन कुनै आदर्शमा आधारित गठबन्धन होइन। यो चाहिँ जसरी हुन्छ पावरमा फर्किने, फेरि लुट्ने, फेरि चाहिँ देशमा जुन अहिले चाहिँ गठबन्धन सरकारले जुन खालको दुरावस्था छ, महँगीको अवस्था हेर्नुहोस्, अर्थतन्त्र तस नस भएको अवस्था छ, वैदेशिक सम्बन्ध खतम भएको अवस्था छ, जनताको चाहिँ जीवन दिन प्रतिदिन अब दसैँ तिहारमा जाने गर्दा पनि महँगीले ढाड सिकेको अवस्था छ। त्यही कारणले अब यो खालको गठबन्धनसँग चुनाव लड्नलाई हामीलाई कुनै खालको चुनौती भयो जस्तो लाग्यो होइन। हामी नेकपा एमाले देशभरि नै एक हिसाबले सबभन्दा ठुलो पार्टीको रूपमा चाहिँ इमर्ज गर्छ भन्ने मलाई चाहिँ त्यो विश्वास छ।
देशैभरिको अवस्थाले कसरी चित्रण गर्नुहुन्छ? देशैभरि नै त्यो खालको अहिले माहौल छ
होइन, किनभने उहाँहरू हेर्नुहोस् न, गठबन्धनको चाहिँ जुन ढङ्गले उहाँले चाहिँ गठबन्धन गर्नुभयो र आजको दिनसम्म आइसक्दाखेरि आचार संहिता आज गत राति 12 बजीबाट लागिसकेको छ, उहाँहरू चाहिँ अहिलेसम्म पनि सिट टुङ्गाउन सक्नुभएको छैन। हरेक पार्टीका आन्तरिक रूपमा चाहिँ किचलोहरू, नेपाली काङ्ग्रेसको किचलोहरू, फ्र्याक्सन फ्र्याक्सन बिचको चाहिँ किचलो हो र जनतालाई एक खालले चाहिँ निराशा दिने खालको उहाँहरूको गतिविधि र 15 महिना चाहिँ गठबन्धन सरकारले सरकार चलाइराख्दाखेरि देशमा भएको व्यापक भ्रष्टाचार, दुरावस्था, कुशासन, अनि तपाईँको हेर्नुहोस् अब यस्तो चाहिँ अब यसो फर्केर हेर्दाखेरि चाहिँ नि कहीँ सरकार छ र जनताप्रति यो सरकार चाहिँ नि जिम्मेवार छ र भन्ने ढङ्गले चाहिँ एउटा सामान्य किसान मजदुरले पनि त्यसरी सोच्ने खालको स्थिति भइसकेपछि सरकार यसरी अनपपुलर भएको छ कि जनतालाई बाँच्नै नसक्ने खालको स्थिति चाहिँ सिर्जना गरेको सरकारले न कुनै चाहिँ रिबेट छ, न कुनै चाहिँ सब्सिडी छ, न महँगी नियन्त्रणमा कुनै कदम चाहिँ उसले चालेको छ, न कुनै उपाय दिएको छ, न कुनै मेजर छ। यस्तो खालको अनपपुलर चाहिँ गठबन्धन जुन चुनावमा जाँदै जाँ गर्दाखेरि अब कसरी उहाँहरू चुनाव जित्नु होला र मलाई चाहिँ त्यस्तो लाग्दैन।
अब गठबन्धन सँगसँगै अहिले स्वतन्त्र उम्मेदवारीको पनि लहर छ होइन, अब धेरै देशैभरि नै भनौँ न, धेरै ठाउँमा चाहिँ स्वतन्त्र उम्मेदवारहरूको घोषणा पनि भइरहेछ होइन। अब यो पनि एक किसिमको भनौँ न एउटा माहौल हुन्छ नि, माहौलले चाहिँ एउटा सिचुएसन क्रिएट गर्छ, यसले चाहिँ केही प्रभाव पार्छ कि पार्दैन?
मलाई अब यस्तो, किनभने अब यो पार्टीहरूले चाहिँ जिम्मेवार भएर काम गरेनन् भने पार्टी जनताले चुनेका पार्टीका जनप्रतिनिधिहरूले जनताप्रति उत्तरदायी भएर मुलुकको पक्षमा समाजको पक्षमा परिवर्तनको पक्षमा जनताको जो आकाङ्क्षा विकास निर्माणको त्यसको पक्षमा काम गरेनन् भने चाहिँ त्यहाँ जनताले फेरि चाहिँ यसको विकल्प दिन्छ है भन्ने ढङ्गले एउटा मेसेज चाहिँ स्ट्रङ मेसेज चाहिँ यो अहिले भन्नुहोस् न इन्डिपेन्डेन्ट क्यान्डिडेटहरूको तर्फबाट चाहिँ एउटा मेसेज दिएछ। यसले चाहिँ फेरि राजनीतिक पार्टीका नेता कार्यकर्ताहरूलाई फेरि सुध्रिनुको लागि एउटा चाहिँ भन्नुहोस् न एउटा वार्निङ जस्तो चाहिँ ल है तपाईँहरू यो बेटर करेक्ट एउटा नभए चाहिँ वी हेभ एन अल्टरनेटिभ भन्ने ढङ्गको एउटा मेसेज दिएको भन्ने मलाई लाग्छ। तर स्वतन्त्रहरू जुन ढङ्गले चाहिँ अब चुनावै जित्ने ढङ्गले चाहिँ नि स्वतन्त्र क्यान्डिडेटहरू त्यसरी अगाडि आउन सक्नुहुन्छ भन्ने चाहिँ मलाई अझै पनि लाग्छ।
अब जुन ढङ्गले चाहिँ अहिले स्वतन्त्रप्रतिको केही न केही आकर्षण बढेको छ नि, यो हुनुमा चाहिँ तपाईँ लगायत राजनीतिक दलका नेताहरूको भूमिकालाई कसरी लिनुहुन्छ यहाँले?
किनभने सरकारमा बसेका पार्टीहरूले सरकारमा बसेका मन्त्रीहरूले प्रधानमन्त्रीले अब एउटा चाहिँ भरोसा दिने आशा दिने युवा चाहिँ नि पङ्क्तिलाई चाहिँ भोलिको भविष्यप्रति एउटा जुन भरोसा जुन एउटा चाहिँ सम्भावना पोलिटिक्स अफ होप गर्नुपर्ने त्यस्तो नभइराख्दाखेरि चाहिँ युवाहरूमा एक खालको विचलने एक खालको वितृष्णा पोलिटिक्स प्रति नै एउटा खालको चाहिँ नि भन्नुहोस् न नैराश्यता जगाएको खालको कारणले गर्दाखेरि यस्ता स्वतन्त्रहरूको वेभहरू आउँछ। तर त्यस्तो पनि के छ भने तपाईँको नेपाल चाहिँ अब हाम्रो चाहिँ अब अलि बढी सोसल मिडियाहरू चलाउने सेन्ट्रल सहरहरूमा जस्तो काठमाडौँ उपत्यका जस्तो ठाउँमा मेट्रो मेगा सिटीहरूमा चाहिँ त्यो खालको अलिकति हलचल अलिकति त्यस्तो खालको चाहिँ एउटा रिपल्स भनौँ न इफेक्टहरू चाहिँ देखिन्छ। तर अधिकांश चाहिने तपाईँको 90%भन्दा बढी चाहिँ गाउँमा बस्ने जनसमुदाय गाउँमा भएको सोसाइटी बिहानदेखि बेलुकासम्म काम गरेर मजदुरी गरेर किसान गरेर आफ्नो जीवन हान्न मुस्किल भएका मानिसहरू सम्म चाहिँ फेरि उहाँहरूको त्यो आन्दोलन उहाँहरूको त्यो विद्रोह पुग्ने खालको स्थिति छैन। त्यसलाई केही समय लाग्यो। अब यदि चाहिँ पार्टीहरू यो चुनाव पछाडि पनि फेरि यही ढङ्गले चाहिँ मनोमानी ढङ्गले सरकार चलाउने मुलुकप्रति जिम्मेवार नहुने जनताप्रति जिम्मेवार नहुने जनताको दैनिक जीवनी प्रति जिम्मेवार नहुने यी सुशासनलाई चाहिँ प्रभुत्व नगर्ने भ्रष्टाचारले नियन्त्रण नगर्ने ढङ्गले अगाडि बढ्यो भने त फेरि अर्को दुई चार पाँच वर्षमा जाँदाखेरिसम्म यो फेरि यो पार्टीहरू चाहिँ विकल्पको रूपमा चाहिँ अरू शक्तिहरू पनि फेरि बिस्तारै अगाडि आउन सक्ने खालको परिस्थिति चाहिँ देखिन्छ।
अब यो चुनावको मुखमै आएर होइन अब जस्तो नागरिकता विधेयकमा लामो छलफल पनि भयो, यसलाई अब राष्ट्रपतिले रोकिदिनु भयो, कसैले चाहिँ यसलाई राष्ट्रियतासँग जोडे, कसैले भने चाहिँ संविधान विपरीतको कदम भनेर पनि व्याख्या गरे होइन। अब यहाँ अब राज्य व्यवस्था समितिको सदस्य पनि भएको हैसियतले हेर्दाखेरि अब चुनावको मुखमा जुन खालको यो चिज भयो नि यसले चाहिँ विपक्षीलाई अथवा सत्ता गठबन्धनलाई अथवा अन्य कसैलाई कस्तो किसिमको चाहिँ असर गर्यो?
अनि यस्तो हेर्नुहोस् अब निर्वाचन सरी नागरिकता ऐनको विषयमा चाहिँ नागरिकता विधेयकमा सुरुदेखि नै छलफल गर्ने क्रममा म छु किनभने राज्य व्यवस्था तथा सुशासन समितिको एउटा सक्रिय सदस्यको रूपमा मैले यसमा सुरुदेखि नै भाग लिइरहेको छु र नागरिकता तमाम सवालहरूमा मलाई जानकारी छ। तर अब कस्तो हो भने अब दुई चारवटा इस्युहरूमा संविधानमा उल्लेख भएका जस्तो हामीले वंशजका के अरे अब जन्मसिद्ध नागरिकका चाहिँ छोराछोरीलाई वंशजका नागरिकता कानुन बनाएर दिनुहोस् भनेर संविधानले भने त्यो दिन त्यसमा कुनै विवाद छैन। तर अब दुई चारवटा इस्युहरू जस्तो चाहिँ एउटा वैवाहिक अङ्गीकृतको सवालमा हाम्रो नेपाल चाहिँ एउटा सानो मुलुक सानो भूगोल सानो जनसङ्ख्या भएको चाहिँ देश अब उत्तर र दक्षिणमा चाहिँ अरब डेढ अरब चाहिँ जनसङ्ख्या भएको देशको बिसौँ वर्षको चाहिँ मुलुक चाहिँ यो नागरिकताको सवालमा त्यति धेरै चाहिँ उदार बन्नु हुँदैन अलिक कन्जर्भेटिभ पनि हुनुपर्छ भन्ने चाहिँ तमाम रूपमा चाहिँ भनौँ न पार्टीहरूको आम जनसाधारणको विज्ञहरूको पत्रकारहरूको र यो मुलुकलाई माया गर्ने मान्छेहरू सबैको हो। तर त्यसको चाहिँ कस्तो भयो भने अब नेकपा एमाले के अरे माओवादी केन्द्रको अध्यक्ष इन्डिया जानुभयो, त्यहाँ अहिलेका हालका प्रधानमन्त्रीजीको धर्मपत्नी पत्नी इन्डिया जानुभयो, त्यहाँ बसेर चाहिँ एक खालको चाहिँ सहमति गरेर नागरिकता ऐनमा चाहिँ ल यो ढङ्गको वैवाहिक अङ्कित लगाएको सवालहरूमा सहमति गर्ने भन्ने ढङ्गले उहाँहरूले आएर यहाँ माओवादी केन्द्रले पनि यो वैवाहिक अङ्कितको सवालमा 7 वर्ष राख्नुपर्छ भन्ने सवालमा सहमति थियो जमानत। तर अब उहाँहरूले चाहिँ राजनीतिक स्वार्थको लागि केही चाहिँ आफ्ना चाहिँ भन्नुहोस् न स्वार्थहरू पूर्ति गर्नको लागि राष्ट्रियता जस्तो महत्त्वपूर्ण विषयमा सौदाबाजी गरेर जसरी चाहिँ रातारात चाहिँ उहाँ पारित गर्नु पारित गरेर राष्ट्रपतिले फेरि भन्नुभयो नि यो विषयमा चाहिँ जस्तो महिलाको सवालमा महिलाको स्वघोषणाको सवालमा अथवा त्यहाँ प्रादेशिक चाहिँ नागरिक पहिचान सहितको नागरिकता दियो भन्ने सवालमा जसरी संविधानमा भएका व्यवस्थाहरू र महिलालाई अलिकति चाहिँ नागरिकताको सवालमा अब पुरुषले चाहिँ वैदेशिक महिलालाई बिहा गरेर लिएर आएर उसले पाएको बच्चा चाहिँ तुरुन्तै नागरिक कुनै प्रश्न बिना चाहिँ नागरिकता पाउने र महिलाले विदेशी पुरुषसँग चाहिँ बिहा गरेर पाएको चाहिँ बच्चाले चाहिँ फेरि त्यसमा प्रश्न हुने अथवा महिलामाथि फेरि चाहिँ कुनै खालको परिस्थितिमा शोषण गर्नुपर्ने त्यसमा सजाय दिनुपर्ने भने या त सवालहरूमा अलिकति चाहिँ यो महिला मैत्री मैत्री भएन कि अथवा समानताको संविधानको हकको विपरीत भएको भन्ने ढङ्गले राष्ट्रपतिले चाहिँ यी आदि विषयहरूमा चाहिँ 15 बुँदामा ल तपाईँहरू चाहिँ नि छलफल गर्नुहोस् पुनर्विचार गर्नुहोस् भनेर दिइसकेपछि अब उहाँहरू चाहिँ टाउको गरेर हामीसँग चाहिँ एकदम तुलफुल गरेर राष्ट्रपतिले भन्नुभयो हुन्छ भनेर एज इट इज चाहिँ जसरी चाहिँ राष्ट्रपति जस्तो संस्थालाई चाहिँ च्यालेन्ज गर्ने ढङ्गले जानुभयो अब राष्ट्रपतिले 15 दिनभित्र गर्नुपर्ने उहाँले गर्नुभएन किनभने राष्ट्रपतिको लागि मलाई के लाग्छ भने चाहिँ संविधान हो संविधानभन्दा ठुलो चाहिँ मुलुक हो फेरि मुलुकको अस्तित्व बचाउने सवालमा सार्वभौम सत्ता बचाउने सवालमा राष्ट्रियतालाई समर्थन गर्ने सवालमा र भविष्यको पुस्तालाई अहिले मुलुक चाहिँ एज इट इज एउटा गौरवान गौरवशाली मुलुकको रूपमा अगाडि बढ्न दिने व्यवस्था गरिराख्नको लागि चाहिँ अब यसमा चाहिँ राष्ट्रपतिले चाहिँ यो राष्ट्रियताको पक्षमा चाहिँ आफ्नो मत जाहेर गर्नुभयो भन्ने ढङ्गले मैले बुझाएको छु
अब जनताको अपेक्षा एकातिर छ होइन अब आर्थिक हिसाबले हेर्नु पऱ्यो भने पनि आर्थिक स्थिति झन्झन खराब बन्दै गइरहेको अवस्था छ अब यस्तोमा यो निर्वाचनले के समाधान दिला त
अब निर्वाचनले फेरि त्यही पुरानै अनुहारहरू त्यही पुरानै चाहिँ नि सोच भएका दृष्टिकोण भएका कुनै चाहिँ नयाँ भन्नुहोस् न एउटा चाहिँ डिपार्चर दिन सक्ने अब मुलुकले अहिले खोजेको भनेको चाहिँ तपाईँको यो जुन खालको दुरावस्था छ अर्थतन्त्रको अवस्था हेर्नुहोस् हामी कसरी खस्केर गइरहेका छौँ अब सम्पूर्ण रूपमा रेमिटेन्समा चाहिँ चाहिँ आधारित भएर मुलुक चलाउनु पर्ने अवस्था छ सम्पूर्ण चिज वस्तु अब 75 अरबको त तपाईँको खाद्य वस्तु मात्रै एक वर्षमा चाहिँ आयात गरेको अवस्था छ तेलको चाहिँ खनिज भन्छ तपाईँको इन्धनको अवस्था हेर्नुहोस् त त्यो चाहिँ 3.5 खरबभन्दा बढीको चाहिँ इन्धन आयात गर्नुपर्ने अवस्था छ यस्तो बेलामा अब जब हामीले हाम्रो अर्थतन्त्रलाई चाहिँ आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउने अब कृषिमा चाहिँ जोड गर्ने र उत्पादनमा जोड गर्ने उत्पादनमा निवेश गर्ने त्यो ढङ्गको पोलिसीहरू हामीले लिएर आउन सकेनौँ र स्वाधीन राष्ट्रिय अर्थतन्त्र हामीले निर्माण गर्नेतर्फ हामी गएनौँ र यसरी विदेशमा गएर रेमिटेन्स ल्याएर चाहिँ त्यो रेमिटेन्सको भरमा सरकार चलाउने र राज्य धान्ने खालको जुन चाहिँ खालको परिस्थिति निर्माण गरेको छ यो चाहिँ हामीले धान्न सक्दैनौँ त्यसले गर्दा अब नयाँ खालको नेतृत्व नयाँ खालको चाहिँ चुनौती सामना गर्ने ढङ्गले चाहिँ नि पोलिटिक्समा चाहिँ त्यस्ता नेतृत्वहरू स्थापित गरेर जानुपर्छ त्यस्ता मानिसहरूलाई भूमिका दिनुपर्छ त्यो भयो भने चाहिँ अब नयाँ ढङ्गले जाला अब होइन फेरि उही पुरानै चाहिँ शेरबाजी नै फेरि फर्किने प्रचण्डजी नै फेरि फर्किने उहाँहरूकै फेरि पुरानै मानसिकता त्यही चाहिँ खालको शासनशैली त्यही भ्रष्टाचारको प्रणाली सिस्टममा पुरै चाहिँ धराशय बनाउने हरेक नियुक्तिहरूमा चाहिँ तपाईँको चाहिँ पैसाको लेनदेन गर्ने लगायतका यावत फेरि त्यस्तै खालको चाहिँ प्रकृति दोहोरिनु हुन्छ फेरि अब यो संविधान रहने कि नरहने लोकतन्त्रले फेरि अब नयाँ विकल्प खोज्नुपर्ने कि संविधानको भन्ने ढङ्गका यावत सम्भावनाहरू चाहिँ अगाडि छ
अब आशा के गर्न सकिएला र होइन अब अघिल्लो पटकको चुनावको समयमा पनि गठबन्धन थियो गठबन्धन बिस्तारै पछि जुन 5 वर्ष कार्यकालमा बिचमै गएर गठबन्धन भत्किन पुग्यो होइन पार्टीमै पनि फुट नै को सामना नै गर्नु पर्यो होइन अब अहिले पनि आएर यो गठबन्धनभित्रको एउटा ठुलो दल होइन काङ्ग्रेसभित्रै पनि किचलो सुरु भएको छ यो पनि टिकट बाँडफाँडकै विषयलाई लिएर होइन चुनावमा को उठ्ने भनेर कसलाई दिने भनेर अब यसले चाहिँ कस्तो प्रभाव पार्ला त विपक्षी दलको जुन खालको चाहिँ के अरे जुन गठबन्धनको त्यो रवैयाले चाहिँ विपक्षी दलले कस्तो फाइदा लिन सक्ला त
होइन मलाई त कस्तो लाग्छ भने हेर्नुहोस् अब यो अब हाम्रो नेपालको राजनीति चाहिँ पावर सेन्ट्रिक हो कि जसलाई पनि पोलिटिक्स गरेपछि उसलाई चाहिँ सत्तामा जानै पर्ने सत्तामा गएर उसले फाइदा लिनु पर्ने लुट्नुपर्ने त्यो ढङ्गको पोलिटिक्स चाहिँ भयो अहिले त्यसले गर्दा यो त पोलिटिक्स अफ सिनिसिजम भयो कि यो त चाहिँ यो चाहिँ कस्तो भने यो त निराशाको पोलिटिक्स गर्नेतर्फ चाहिँ गयो हाम्रो नेपालका पोलिटिकल पार्टीहरूले यो मैले पोलिटिक्स गर्नु भने मुलुकको लागि हो यो समाज परिवर्तनको लागि जनताको भविष्य निर्माण गर्ने सवालमा एउटा चाहिँ आशा भरोसा दिने चाहिँ युवा पुस्ता लगायतका चाहिँ भन्नु तमाम लखौँ चाहिँ नि भोलि भोलिका सम्भावना भएका व्यक्तित्वहरूलाई चाहिँ नि एउटा मुलुकको त एउटा सम्भावना दिने त्यो ढङ्गले चाहिँ पोलिटिक्स गर्नुपर्ने हो। यहाँ त कोही न पावरमा जाने र पावरमा कसरी टिकिराख्ने र पावरमा टिकेर कसरी फाइदा लिने भन्ने खालको पोलिटिक्स चाहिँ भयो। त्यसले गर्दा यो पोलिटिक्सको जुन खालको चाहिँ नेपालको राजनीतिको चाहिँ चिन्तन छ, चिन्तन प्रणाली छ, व्यवहारिक प्रणाली छ र व्यक्ति विशेष र चाहिँ समूह विशेष पार्टी विशेष चाहिँ ले मात्र फाइदा लिने ढङ्गले चाहिँ जसरी पोलिटिक्स भइरहेको छ यसलाई चाहिँ परिवर्तन गरेर जानुपर्छ। हेलो,
हजुर सुन्दैछौँ। अब अन्तिम एउटा प्रश्न होइन, अब निर्वाचन आचार संहिता लागू भएको छ होइन, अब जस्तो सत्ताधारी दलको सत्ताधारी गठबन्धन दलको ठुलो दल काङ्ग्रेसले चाहिँ मन्त्री चुनाव प्रचारमा जान नपाउने आचार संहिता अव्यवहारिक भनेर टिप्पणी गरेका छ होइन, अब यहाँले चाहिँ यसलाई कसरी लिनुहुन्छ? यो निर्वाचन आयोगले नै भनेको कुरालाई पनि यस्तो किसिमको चाहिँ प्रतिक्रिया दिइरहँदाखेरि
अब हेर्नुहोस् अब अस्ति भर्खर तपाईँ त तिन दिन चार दिन भएको छ नि तपाईँको चाहिँ नि अब सरकारले रकमान्तर गरेर स्वतान्तर गरेर तपाईँको चाहिँ नि 45 अरबको चाहिँ बजेट चाहिँ शेरबहादुर देवर्जीको चाहिँ नि चुनाव क्षेत्रमा, जनार्दन शर्माको चुनाव क्षेत्रमा, पूर्णबहादुर खड्काको चुनाव क्षेत्रमा, अग्नि सापकोटाको चुनाव क्षेत्र लगायतका र स्टेट राईको चुनाव क्षेत्रमा जसरी चाहिँ करोडौँको बजेट हालेर चुनाव प्रभावित गर्ने ढङ्गका चाहिँ उहाँहरूको व्यवहार छ। अब यो गठबन्धन नेपाली कङ्ग्रेसको सरकारको चाहिँ के छ भने उहाँहरू चाहिँ कर्मचारीलाई नियन्त्रण गर्ने, सुरक्षाकर्मीलाई आफ्नो ढङ्गले परिपूर्ण गर्ने र भ्रष्टाचार गरेर विभिन्न ढङ्गले चाहिँ चुनाव चोर्ने, चुनाव लुट्ने र अनफेयर ढङ्गले चाहिँ चुनाव आफ्नो हातमा पारेर फेरि सत्तामा फर्किने ढङ्गको उहाँहरूको चाहिँ गतिविधि छ। त्यसले गर्दा निर्वाचन आयोगले भन्दा पनि उहाँले चाहिँ त्यसरी रकमान्तर गर्नुभएको छ, बजेट आफ्नो क्षेत्रमा हालेर चुनावलाई प्रभावित गर्न खोज्नु भएको छ र निर्वाचन आयोगले चाहिँ अब हिजो चाहिँ राति चाहिँ भन्नुहोस् न आचार संहिता लागू गर्दै गर्दा चाहिँ अब सरकारमा बसेका मान्छेहरू गठबन्धनका साथीहरू चाहिँ होइन हामीले चाहिँ यो किन मान्ने भन्ने भनेर आवाजहरू पनि सुनिरहेको छ। यसले चाहिँ चुनाव फेरि फ्री एन्ड फेयर हुँदैन कि यो गठबन्धनले चाहिँ जुन चाहिँ लोकतन्त्रको मर्यादा अनुकूलको चाहिँ चुनाव हो त्यो चुनाव चाहिँ गर्ने ढङ्गले यिनीहरू जाँदैन कि भन्ने खालको प्रशस्त आशंकाहरू चाहिँ जन्माएको छ।
श्रीमाजी, अब जस्तो सत्ता बाहिर हुँदाखेरि विरोध आउँछ होइन, अब सत्ता भित्रै पुगिसकेपछि त्यो फेरि अर्कोले विरोध गर्छ, जो सत्तामा पुग्यो त्यसले चाहिँ त्यो पहिला कुरा बिर्सिन्छ।
अनि यस्तो हेर्नुहोस् हामी प्रतिपक्षमा बस्ने मान्छेहरू खबरदार जनताको आवाज बोल्ने हो नि, हामी त खबरदारी गर्ने, सरकारले सही काम गरोस् गलत गरेका कामहरूलाई जनता भन्ने उसलाई खबरदारी गर्ने सचिनको लागि जाने उसलाई जाने भन्नु आवाज गर्ने प्रेरित गर्ने बाध्य बनाउने त हाम्रो त प्रतिपक्षको त धर्म नै हो नि, हाम्रो त हाम्रो जिम्मेवारी नै हो नि। तर के छ भने प्रतिपक्षको आवाजलाई पनि नमानिकन मिडियाको यत्रो ठुलो चाहिँ नि भन्नुहोस् न मिडियाले चाहिँ लेखिरहेछ तपाईँ टेलिभिजन रेडियोहरूमा चाहिँ आवाज दिइराख्नु भएको छ, अब यो गठबन्धन कानमा तेल हाल्नु, अब डेङ्गुको हेर्नुहोस् न अहिले यत्रो महामारी चाहिँ अब दसैँमा जाँदै गरिरहेको छ मुलुक, डेङ्गुको महामारी चलिरहेको छ, अब सरकारलाई यसको प्रतिरोधमा यसको नियन्त्रणमा यसका उपायहरूमा सिटामल बजारमा छैन, होइन हस्पिटलहरूमा सिटामल पुगिरहेको छैन, हस्पिटल कुनै ठाउँमा चाहिँ बेडहरू खाली छैन, यस्तो खालको चाहिँ दुरादृष्टमा यो सरकार चलाइरहेको पार्टीले फेरि चुनावमा जित्छ फेरि जनताको भोट लिन्छ भने कुन ढङ्गले कुन नैतिकताले कुन आधारमा चाहिँ चुनाव जित्ने उहाँहरूले। त्यसले गर्दा यो चाहिँ कस्तो छ भने तपाईँको एकदम पराकाष्ठ छ हेर्नुहोस् कुशासनको, अब चाहिँ शासन पनि यसरी यस्तो पनि शासन हुन्छ, यहाँ सरकार छ यो मुलुकमा, त्यसले गर्दा अब उहाँहरू चाहिँ यस्तो ढङ्गले चाहिँ भोलि आचार संहिता नमान्ने, हामीसँग पावर छ, शक्ति छ, सुरक्षा फोर्स छ, कर्मचारी संहिता हामीसँग छ भन्ने ढङ्गले जसरी उहाँहरू चाहिँ एउटा अभिमानको चाहिँ शक्तिको चाहिँ अभिमान व्यक्त गरिराख्नु भएको छ, यसको चाहिँ फेरि परिणाम मुख्य चारमा जाँदै गर्दा नेपाली जनताले आफ्नो विवेकको प्रयोग गर्नेछन् र नेकपा एमाले नै फेरि सबभन्दा ठुलो पार्टी भएर चाहिँ यो मुलुकको चाहिँ जिम्मेवारी लिनको लागि चाहिँ नेपाली नेकपा एमाले नै अगाडि आउनुपर्ने परिस्थिति निर्माण भइरहेको मैले चाहिँ देखिरहेको छु।
हस्, यो महत्त्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
थ्याङ्क यू नवीनजी, मैले फेरि तपाईँको श्रोताहरू आफ्नो कुराहरू राख्ने अवसर दिनु, धन्यवाद।
हुन्छ, हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो एमाले नेता नवराज सिलवाल, उहाँ नेपाल प्रहरीका पूर्व डिआइजी पनि हुनुहुन्छ। उहाँ एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर 1 को प्रतिनिधि सभाका लागि उम्मेदवार बन्दै हुनुहुन्छ। उहाँसँगको यो कुराकानी सँगसँगै प्राविधिक मित्र सुरेश पौडेललाई धन्यवाद दिँदै म नवीन लोइटेल बिदा हुन्छु। नमस्कार।